اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. رحمت کے فرشتے جب گھیر لیتے ہیں تو ظاہر ہے رحمتوں کا نزول بھی ہوتا ہے. اس لیے بندے مومن کو ان اوقات میں اللہ کی طرف یعنی رجوع اللہ میں اللہ کی طرف رجوع کرنے میں عاجزی کے ساتھ اخلاص کے ساتھ جہاں تک ترقی ہو سکے کرنی چاہیے تاکہ رحمت الٰہیہ اور انوار الٰہیہ کا استحضار ہو سکے. سارا معاملہ جو ہے وہ معرفت کا ہے. استحضار کے معنی ہوتے ہیں کسی چیز کو ذہن میں حاضر رکھنا. استحضار اکثر آپ لوگ سنتے ہوں گے. تو مطلب یہ ہوتا ہے کہ اس خیال کو اس گمان کو اس چیز کو دل و دماغ میں پوری طرح اس وقت کیا رکھا جائے حاضر رکھا جائے. حضرت نبی رحمۃ اللہ نے اس کو سمجھایا کہ ایک چیز موجود ہوتی ہے لیکن حاضر نہیں ہوتی, اس میں بڑا فرق ہے. یعنی ایک نواب صاحب کا کے مثال سے کہ ایک نواب صاحب رات کو نردیش بدل کر لوگوں کا حال دیکھنے کے لیے چلے نواب شاید محبوب علی کا کوئی نواب گزرے تو چلے تو نیز بدلا ہوا ہے تو ٹانگے میں بیٹھے ٹانگے بند وہاں سے دوسرے سے کہا بھائی کیا حال ہے تو وہ سارا اس محبوب علی خان جو نواب تھا اس کو اس کے بارے میں برا بلا کرنا ہے اور پھر تھوڑا سا اندھیرا تھا اس نے کہا بھائی میں بیڑی سگریٹ پینا چاہا تھا ماچس سے تو ماچس جلائی تو دیکھا یہی محبوب علی خان ظاہر ہے اس کا کیا حال ہوا ہوگا اس شخص کا حال جب نے کہا یہ جیسے مطلب نواب نشان اس پر گورنر ہے پریزیڈنٹ اسی کی برائی پر آتا ہوگی سامنے اس کا کیا حال ہوگا وہ کہا کہنے بھی محبوب علی خان موجود تھا وہی موجود تھا اور اب بھی موجود تھا لیکن اب بڑا فرق آ گیا یہ شخص پہلے بھی موجود تھا اور اب بھی فرق ہو گیا نہیں ہوگا ابھی اسی کے سامنے اسی کی مخالفت اور اب اس کے سامنے دیکھ کر لرز رہا ہے کانپ رہا ہے پسینے چھوٹ رہے ہیں اب وہ شخص اس کا وجود پہلے بھی موجود تھا اس شخص کا وجود اس میں کوئی فرق آئی اب اس نے کوئی وردی پہنی یا کچھ بندوق اٹھایا کچھ کیا کچھ نہیں کیا وہ شخص پہلے بھی موجود تھا اب بھی موجود اس کا وجود وہیں پر ہے لیکن جو فرق آیا وہ اس کے معرفت میں آیا اس کے جاننے میں آیا اس کے علم میں آیا پہلے نہیں جانتا تھا اب جاننے لگا اب جب نہیں جانتا تھا تو یہ معاملہ کیا جب جاننے لگا تو یہ معاملہ کیا تو فرمایا یہی حال ہے قرآن مجید کا کہ قرآن مجید 1400 سال پہلے بھی یہی الفاظ یہی قرآن موجود آج بھی وہی موجود وجود قرآن میں کوئی فرق نہیں آیا وجود قرآن میں کوئی فرق آیا کوئی فرق نہیں آیا قرآن پہلے بھی موجود تھا اب بھی موجود اور وہی موجود اس میں کسی چیز کا ایک ذرا برابر بھی قرآن میں کسی جگہ کوئی تبدیلی نہیں اللہ تعالیٰ نے اس کی حفاظت کر خود ذمہ لیا ذکر حافظ اب جو فرق آیا وہ کہاں پر آیا اب فرق آیا یہاں سے اور اللہ جل شانہ کی ذات بابر اللہ جل شانہ کا وجود ہر زمانے میں ہر وقت بغیر کسی تغیر کے ویسا ہی اللہ کی طاقت اللہ کی کوئی صفت جیسے پہلی تھی اب بھی ہے اور بھی ہوگی اب فرق کہاں سے آ رہا فرق کہاں سے آ رہا فرق ہماری طرف سے آ رہا اللہ غائب نہیں ہے اللہ غائب ہے لیکن اس معنی کر کے غائب نہیں ہے کہ یہاں موجود نہیں ہے اللہ نہیں اللہ ہم غیب پر ایمان رکھتے ہیں لیکن غیب کے یہ معنی نہیں کہ وہ یہاں موجود نہیں ہے یہ غیب کا یہ معنی نہیں ہاں ہمارے عقل و حواس وہاں نہیں پہنچتے لیکن موجود تو ہیں اور ہر جگہ موجود ہیں بلکہ ہمارے رگوں سے بھی نحن اقرب الیہ من حبل الورید شہ رگوں سے بھی یہ تو اور دوسری بحث ہے یہ شہر رگوں سے نزدیک ہونے کا کیا مطلب بہرحال غرض یہ کہنے کی ہے کہ سارا معاملہ استحضار کا ہوتا اور इल्म का और जानने का होगा। तो अगर ये मैं अर्ज कर रहा था कि अनवार इलाहिया और रहमत इलाही मौजूद होती, अब बंदा इसे गाफिल है, उसकी तरफ रुजू नहीं करता और उसकी तरफ तवज्जो नहीं करता, गफलत में रहता है, मासियत मासियत यानी गुना, मासियत कहते हैं आसी गुनागार को कहते हैं, इस्लाम मासियत गुना को कहते हैं, और गुना में रहता है और गफलत में रहता है, हालांकि अल्लाह ताला के रहमत, अल्लाह ताला के अनवार और अल्लाह ताला की ये बरकात और अल्लाह ताला की तजलियात हर वक्त क्या रहती है, मौजूद है। अब ऐसा है आज की जबान में कहेंगे कि आपने रिसीविंग स्टेशन को बंद कर दिया और कि वेव्स तो मौजूद है, अब ये उनको पिकअप नहीं कर रही, आपने रिसीविंग स्टेशन को या आपने रिसेप्टर्स को बुला करके रख दिया कि और कोई और चीज वहां पर रख दी, अब जो चीज उसको लेने की वो लेने में वो क्या होगी, दूसरी चीज के साथ मजबूर हो गई, इसका ये मतलब नहीं कि वो चीज मौजूद नहीं थी। इसको कहने की इसलिए जरूरत पड़ती है क्योंकि ये जो महीना रमजान का महीना है, पहले हमको ये समझ में आना चाहिए कि आखिर अल्लाह ताला को हमारे खाकों से क्या मिला। सुबह लोग कहते हैं अल्लाह ताला को क्या हो, अगर हम खाना नहीं खाएंगे तो अल्लाह ताला को इसे क्या मिलने वाला, हम फाका देंगे ये करेंगे खाना नहीं खाएंगे, असल इस रमजान की रूह क्या है, रोजे की रूह क्या है, रोजे की रूह ये है कि ये जो खाना और पीना है ये सिफत हैवानियत है, एनिमल इंस्टिंक्ट क्या है, ये सिफत हैवानियत है और ये मलकूती सिफत फरिश्ते खाते हैं ना सोते हैं, खाते हैं सोते हैं, और अल्लाह जल्ला शान न खाते हैं न सोते हैं, कहते हैं अल्लाह सोते हैं नहीं सोते हैं, खाते हैं नहीं खाते हैं, फरिश्ते न खाते हैं। अब ये कि ये इंसान इस आलम हैवानियत से निकलकर, आलम हैवानियत से निकलकर आलम मलकूतियत में आ जाए, इसलिए रोजा मशरू हुआ, इसलिए रोजा क्या हुआ, यानी शरीयत ने इसका हुक्म कर दिया, ताकि इस इंसान को इस्लाम, असल में इस्लाम का बुनियादी जो जो तालीम है और इस्लाम की तालीम का जो निचोड़ है वो क्या, वो ये है कि ये इंसान जो है ये इस हैवानियत और इस असफल साफली ने सबसे नीचे दर्जे के लेवल से सबसे आला दर्जे तक आ जाए, इस्लाम ये चाहता है, इस्लाम हम लोग समझे नहीं, हमने कहा ये कुछ रस्म है कुछ रिचुअल्स है और कुछ पाबंदियां हैं जिसको हम इस्लाम कहते हैं, इस्लाम का असल मकसद ये है कि जो इस मकसद के लिए इंसान को भेजा और जो इंसान असल में है, इंसान वो बने जो ये असल में है। अब इस दुनिया में जब आया तो इस पर जब इस जिस्म का लिबादा पहना गया तो अब इस जिस्म में नबा यानी मिनरल्स के भी ये एट्रीब्यूट्स है, सिफात है, और जमादात के और हैवानात के एनिमल्स के भी क्या है, ये सब इनमें है, लेकिन इसमें मलकूतियत भी है इंसान में, बल्कि इसको अल्लाह ताला के यानी जो सिफात का उनका भी पर्दा होता जो फरिश्तों को हासिल नहीं है, इसीलिए जब इंसान जो है जब सही तरीके से अगर मोमिन बनेगा तो ये फरिश्तों से अफजल हो जाता, क्योंकि फरिश्ते बेचारे जो हैं वो जिनको जितना दिया गया है उतना ही हासिल हो जाएगा, उनमें कसब और इरादा और ये और यानी मुजाहदा ये सब चीजें उनको नहीं है और वो तरक्की उनमें नहीं है। और असल में जो इंसान को दुनिया में भी भेजा गया, अगर ये जन्नत में रहता तो तरक्की नहीं करता। इंसान अगर जन्नत में रहता, ये आदम अलैहिस्सलाम से बात लोग ये कहते हैं कि आदम अलैहिस्सलाम को क्या हुआ, नऊज़ुबिल्लाह, हमको जन्नत से निकलवा दिया, अगर जन्नत से नहीं निकलता तो ये तरक्की नहीं करता। तरक्की के लिए जरूरी था कि ये दुनिया में आ जाए और यहां मुजाहदा करे और अल्लाह की मार्फत हासिल करे। और अल्लाह ताला की जितनी भी सिफात है उनका जहूर जन्नत में नहीं हो सकता था, उनका जहूर इस दुनिया में ही मुमकिन था, और उन सिफात को कैसे हासिल कर सकता। जैसे आदम अलैहिस्सलाम और मूसा अलैहिस्सलाम का मुबासा मेराज में जो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने हदीस में नकल किया, जो उनको बहस हुई थी कि मूसा अलैहिस्सलाम ने आदम अलैहिस्सलाम से यही यानी मफहूम उसका यही था कि आपने हमको जन्नत से निकलवा दिया, तो आदम अलैहिस्सलाम ने फरमाया जवाब में, ए मूसा, क्या तुम वही हो जिसको अल्लाह ने कलीमुल्लाह बनाया, तुम उन पर बुलाया और अपना कली ये बनाया, हाँ, आपको मुस्तफा बनाया, बरगजीदा बनाया और आपके साथ कलाम किया, हाँ, जरा बताओ ये तुम्हें कहाँ से हासिल होगा। तो मूसा इस हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इस बहस में आदम अलैहिस्सलाम गालिब रहे, क्योंकि मूसा अलैहिस्सलाम और आदम अलैहिस्सलाम की बहस थी, इसमें आदम अलैहिस्सलाम गालिब रहे, मूसा अलैहिस्सलाम का कोई जवाब नहीं बन पड़ा था। कि असल में ये इंसान इंसान को जो जन्नत से निकाला गया, ये निकाला गया इसलिए नहीं कि ये इसकी सजा थी, ये इसलिए कि ये इसका मकसद जो जिस मकसद के लिए इसको बनाया गया था उसके लिए दुनिया है। समझ रहे मेरी बात, इस्लाम का जो मकसद है, इस्लाम का मकसद ये है कि ये इंसान हकीकी इंसान बने, इंसानियत की लेवल पर आ जाए, और इंसानियत की लेवल बहुत ऊंची है। इंसानियत की लेवल क्या है, बहुत, इसकी सतह बहुत ऊंची है, बहुत ऊंची। अगर आप पहाड़ पर जाएंगे, ये पहाड़ है ना, तो आपको नीचे क्या नजर आएगा, आपको कोई फर्क नजर नहीं आएगा, मकानों में, इंसानों में, सब एक जैसे नजर आएंगे आएंगे। इमेजिन कि अगर आप पहाड़ पर जाएंगे वो तुम जो नीचे नजर मारेंगे, ये काला है, ये गोरा है, ये है ये छोटा मकान है, ये बड़ा मकान है, ऐसा कुछ नजर नहीं आया। तो अगर ये इंसान इसकी सतह जब ऊपर हो जाती है तो ये इन नैरो माइंडेडनेस जिसको आप तंग नजरी कहेंगे, इस तंग नजरी से पता नहीं कहां से कहां पहुंच जाएगा, ये कहां रह सकेगा उस तंग नजर की कोठरी में। ये तो बहुत ऊंचे मुकाम से फिर देखता है हर चीज को, बहुत ऊंचे मुकाम से। इसके मुकाम को पहचानना फरिश्तों के लिए मुश्किल होता है। इस जसद खाकी के उरूज को पहचानना फरिश्तों के लिए मुश्किल हो जाता है। तो असल इस्लाम का वो सबक हासिल कर, इस्लाम का वो सबक जो सबक पढ़ाता है, अब पढ़ाने वाले नहीं रहेंगे, पढ़ेगा कौन, ये भी है ना मसला, सबक पढ़ाने वाले नहीं रहे, पढ़ेगा कौन। ऐसे ही नहीं कहा गया इसको, लकद खलक मल इंसान अभी आसन, सबसे बेहतरीन ढांचे में हमने इंसान को बनाया, अल्लाह ने फरमाया सबसे, यानी आप लोग इमेजिन नहीं कर सकते, आप लोग इसका अंदाजा नहीं कर सकते कि इससे कोई बेहतर सूरत हो सकती थी, यू कैनॉट इमेजिन, ऐसा मुमकिन नहीं है। अगर इंसान से कोई बेहतर सूरत, तो ये अल्लाह की तखलीक में नुक्स आएगा कि अल्लाह ताला के लिए मैंने इसको आसन बनाया, तो इससे बेहतर अब ये आसन किस तरीके से है, क्या सिर्फ शक्ल सूरत की तरीके से ये आसन है, या یہ معنی احسن ہے، ہر طریقے سے احسن ہے. احسن سمجھتا کہ اس میں تفضیل کا سپرلیٹیو ہے، سب سے جس میں ہر طریقے سے سب سے زیادہ حسن ہو، سب طریقے سے جامعیت کے ساتھ. اور یہ جامعیت، یہ اسلام اس انداز سے اس کی تربیت کرتا ہے، لیکن کرے گا کس کو تربیت؟ اب اس تربیت کو لینے والے نہیں رہے، سمجھنے والے نہیں رہے، اس کو سمجھنے والے نہیں رہے. درویشی کو مقصد بنایا، وظیفوں کو مقصد بنایا، اور چند رسم جیسے بیعت وغیرہ، یہ سب ضروری چیزیں ہیں، میں اسے انکار نہیں کرتا ہوں. ایسا فتوا میرے اوپر نہیں لگانا بھائی، سارے لوگ میرے اوپر آئیں گے، میں ایسا نہیں کہتا ہوں. یہ چیزیں اپنی جگہ ہیں، اسے کوئی انکار نہیں، لیکن یہ سب ذرایا ہیں، یہ سب معاون ہیں، ہیلپرز ہیں، مین آبجیکٹیوز نہیں ہیں. مین آبجیکٹیو یہ نہیں، میرے مقصد یہ نہیں، یہ اس مقصد کو حاصل کرنے کے لیے چند ذرائع ہیں. تو ہم نے ذریعے کو مقصد سمجھا، یہ بھی ہماری کیا ہے، کوتاہی. انسان ایک سے ایک جملہ اگر یاد رہے گا، اسلام یہ چاہتا ہے کہ تم انسان بنو، انسانیت کی لیول پر آ جاؤ، اور انسانیت کی لیول بہت اوپر ہے، بہت اونچی ہے. اور جو اتنا اونچا جائے گا، اسی لیے کہا گیا تفکر ساعت، ایک سیکنڈ کا تفکر کرنا، فکر کرنا، یہ 60 سال یا 100 سال کی مجھے یاد نہیں ہے، اس کی عبادت سے بہتر تفکر کرنا. کیونکہ ایک اس انسان کو جو اللہ نے جو ذریعہ نصیب فرمایا ہے ترقی کا، وہ ذکر کیا ہے، ذکر سے اس کی ظلمت دور ہوتی ہے، اس کی بہت سے یہ کثافتیں دور ہوتی ہیں، اور اس کے بعد اس کی فکر جو ہے کھل جاتی ہے. انسان میں کیا ہوتی ہے؟ فکر. یہ فکر کیا ہوتی ہے؟ پھر کھل جاتی ہے. اور جب اس کی فکر کھل جائے گی، تو یہ فکر اس کی رفتار کا اندازہ نہیں کر سکتی ہے، یہ تو یہ ساری کی جو کائنات ہے اس سے بہت آگے چلی جاتی ہے. انسان کی فکر، تفکر، انسان کا تفکر اتنا تیز اور اتنا قوی ہے، آپ کوئی راکٹ، کوئی یہ اور بھی جو اپالو اور جتنے بھی آپ لوگ جانتے ہیں، وہ اس چیز کا یہ نہیں کر سکتے. جیسے قرآن میں اللہ تعالیٰ نے فرمایا، الذین یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم، کہ جب بندے میرا ذکر کرتے ہیں کھڑے بیٹھے اور لے کے، یعنی ہر حال میں میرا ذکر کرتے ہیں، تو پھر ان کو اس سے کیا ہو جاتا ہے، ان کی فکر اسے کھل جاتی ہے. یا تفکرون فی خلق السماوات والارض، تو اس سارے کائنات میں وہ تفکر کرتے ہیں. جب تفکر کرنے لگتے ہیں، تو ان کو پھر تحقیق ہو جاتی ہے کہ یہ کائنات اللہ نے یہ بس فضول. تو یہ اب تحقیقاً یہ بات کہتا ہے، ربنا ما خلقت هذا باطلا، اے اللہ تم نے اس سب کو، یعنی ہر چیز میں اللہ کی حکمت نظر آئے گی، اللہ کی حکمت نظر آئے گی. قرآن اس سے، قرآن ایک صحیفہ ناطقہ ہے. کیا سمجھے؟ یعنی ایک کتاب ہے، آپ پڑھیں گے، اور ایک کتاب سائلنٹ ہے. قرآن ایسی کتاب نہیں ہے، یہ آپ سے باتیں کرے گا، قرآن آپ سے گفتگو کرے گا، قرآن آپ سے گفتگو کرے گا. اور جتنا استحضار ہوگا، اسی پر اصل میں بات اسی پر آئی، اور جتنا استحضار ہوگا اتنے اس کے معنی بڑھتے چلے جائیں گے آپ کے لیے، کھلتے چلے جائیں گے. آیت تو وہی ہے، آیت وہی ہے، لیکن جتنی آپ کے دل میں اس کی عظمت اور اس کی یہ ہوگی تو اس کے معنی بڑھتے چلے جائیں گے اور آپ کی نظر کھلتی چلی جائے. یہ ایسا ہے کہ آج بہت آسان ہے سمجھانا. ایک بچہ تھرڈ میں سیل پڑھتا ہے، سیل باڈی میڈ آف سیل پڑھتا ہے، فورتھ میں بھی تھوڑا سا پڑھتا ہے، اب نائنتھ میں آتا ہے تو تھوڑا سا اور اس میں نیوکلیس ہے، نیوکلیولس ہے، یہ ہے وہ ہے، پڑھتا ہے نہیں پڑھتا. اور پھر الیون ٹویلتھ میں اب یہ ہو رہی، اب ایک چیپٹر بنتا ہے، پہلے جو ایک پیراگراف تھا سیل اب چیپٹر بن گیا. اور اگر اب میڈیسن میں آ گیا تو اب سیل ہی سیل ہے وہاں پر، اب بہت اندر گھسے گا اس میں، ہے نا، انزائم سے بھی پتہ نہیں کہاں کہاں جائے گا، کام زیادہ پڑتا ہوگا اس کا. اب یہ سیل تو سیل لفظ تو وہی سیل ہے نا، لفظ کیا ہے، سی ای ایل ایل، کسی جگہ آگے کی کتاب میں اس کے سپیلنگ نہیں بڑھتی، ورڈ تو وہی ہے، لیکن جتنا یہ بڑھتا گیا یہ اور لمبا ہوتا گیا، اور لمبا ہوتا گیا، تو جتنا اس میں گہرائی سے جا رہا ہے یہ اور بھی گہرائی میں لے رہا ہے اس کو. یعنی اب آپ یہ سمجھیں گے، یہ کیا کہتے ہیں کہ یہ قرآن کے معنی بڑھتے چلیں گے، لفظ وہی ہے. اب یہاں آپ غور کرو کہ یہ دنیا کی تعلیم میں ایسی چیز ہے، ایک لفظ، اب تھرڈ کا بچہ بھی کہتا ہے مجھے سیل یاد ہے، فورتھ کا بھی کہتا ہے، نائنتھ کا بھی کہتا ہے، الیونتھ کا بھی کہتا ہے، اور میڈیکل اسٹوڈنٹ بھی کہتا ہے، سب کہتے ہیں مجھے سیل یاد ہے، آئی نو دس سیل، سب کہتے ہیں اور سب سچے بھی ہیں اپنے اپنے اعتبار سے، لیکن ان میں کتنا تفاوت ہے، ان میں کتنا فرق ہے کہ نہیں. اب اسی طرح سے قرآن اور حدیث کے جو علوم ہیں، اب یہ قرآن اور حدیث کے علوم بھی اسی طرح سے ہے کہ ایک ترجمہ پڑھے گا تو وہ کہے گا ٹھیک ہے یہ، اب وہ ترجمہ اس نے کس طرح سے سمجھا، ترجمہ تو وہی ہوگا، اردو میں ترجمہ ہوگا عربی، اور اب یہی ترجمہ ایک کو انہیں پتہ نہیں کہاں پہنچا جاتا ہے اور دوسرے کو اللہ تعالیٰ اپنی حفاظت میں رکھے، وہ اسی سے گمراہ بھی ہو جاتا ہے اگر اللہ تعالیٰ نے اس پر مہر لگا دی ہے، اور اللہ تعالیٰ نے اگر اللہ تعالیٰ کا اگر اس پر غضب ہے تو وہ الٹا معنی سمجھے گا اسی آیت، اسی لیے اس کو کہا کہ ذل بھی کثیر ہوا یا حدی بھی کثیرا. قرآن ایسی کتاب ہے جس سے بہت لوگ کیا ہوتے ہیں، گمراہ بھی ہوتے ہیں اور بہتوں کو ہدایت بھی ہوتی ہے. یہ اللہ کا عذاب ہوتا ہے کہ وہ جب کوئی شخص حق کو نا حق سمجھے، نا حق کو حق سمجھے، یہ عذاب الہی ہے، اللہ سے اس کی پناہ مانگنی چاہیے. تو اس لیے فرق کہاں سے اب آ گیا، فرق آ گیا کہ اس کے استحضار. اب یہاں یہ بچہ سیل پڑھتا چلتا چل رہا ہے چل رہا ہے، اب سیل ختم ہی نہیں ہو رہی. پی ایچ ڈی اگر کوئی اسی ایک سیل پر کرے گا تو اس کے اور بھی اس میں معنی بڑھ رہے ہیں، سیل ختم نہیں ہو رہی. اب الیکٹران مائکروسکوپ بھی لایا، الیکٹران مائکروسکوپ سے بھی کچھ چیزیں ساری حل نہیں ہو رہی ہیں، ہے نا. ایسا یہ مطلب ہمارے مشاہدے میں جس کو ہم جانتے ہیں ایسا ہے. اب یہاں جب ایک ایسے دنیاوی علم میں ایسا معاملہ ہے تو قرآن کے معنی کہاں سے ختم ہو جائیں گے، اس کے قرآن کے معنی کہاں سے ختم ہو جائیں گے. جتنا اس میں چلا جائے گا تو اس کی، اب یہاں جو اس کو جو بزرگوں کی اصطلاح میں اس کو ایک کو کہتے ہیں سیر اللہ اور ایک کو کہتے ہیں سیر اللہ، کیا بولتے ہیں، یعنی سیر اللہ کے اب تو اللہ اس وہاں تک، اور اللہ یعنی ودن، اب وہ تو انلمیٹیڈ ہے، یعنی وہ تو غیر محدود ہے نا، اس کی کوئی حد، اب اس کی کوئی سیر فلا کی کوئی حد ہی نہیں ہوگی، تو یہ اس کی پرواز کی بھی کوئی حد ہی نہیں ہوگی، اور جو معنی کا ورود اس کے اوپر آ جائے گا اس کی بھی کوئی حد ہی نہیں ہوگی. तो ये सारी चीजें इसको किस लाइन पर लगाने के लिए रमजान का महीना बहुत गनीमत होता है। क्या होता है? रमजान का महीना बहुत गनीमत होता है। तो इसलिए अब रमजान का अगर इसको ये मकसद समझ में आ जाएगा तो ये जैसे हदीस में आया, शायद वो खतीब वहां बता रहे थे इस हदीस को, कि अगर रमजान की अहमियत मोमिन बंदे को पता चले तो कहेगा काश ये साल भर होता, उम्मीद करेगा कि ये साल भर होता। अब इस रमजान में ये क्या चाहता है, इस्लाम इसे क्या चाहता है? ये मलकूतियत के नजदीक आ जाए। किसके नजदीक आ जाए? मलकूतियत के नजदीक आ जाए। सिफत मलकूत इसमें पैदा हो। अब क्यों पैदा हो? अब इसको क्यों चाहिए सिफत मलकूत? इसको क्या करना है इनसे? अब जो अल्लाह इसे, जो चीज अल्लाह इसको देना चाहते हैं उसके लिए वही मिजाज मुनासिब है। हैवानी मिजाज, हैवान को मारिफत नहीं दी जाती है। दी जाएगी नहीं, हैवान इसके लिए नहीं है, हैवान तो चौपा है। अब जो चीज अल्लाह इसको देना चाहते हैं उसके लिए इसके मिजाज को उसके मुनासिब है ना। अगर आप किसी में क्या कहेंगे 3000 या कुछ, ये आपको वोट्स की कोई करंट पास करनी है तो पहले वैसी वायर आप लाएंगे, रेशम की तार में से आप वैसा नहीं करेंगे। और वो जो जिसको देना है उसकी भी कैपेसिटी ऐसी होनी चाहिए कि वो इतनी करंट को बर्दाश्त कर सके, तो पहले आप उसको तैयार करेंगे, फिर ही वो उतनी स्ट्रेंथ की करंट को क्या कर सकता है, बर्दाश्त कर सकता है, पास ऑन कर सकता है। तो इंसान को अगर ये चीज चाहिए तो इसको इसके लिए बनाना पड़ता है। इसको इसके लिए क्या करना पड़ता है? बनाना पड़ता है। उसी बनाने को मुजाहदा कहते हैं, कि ये अपने अंदर से हैवानियत की सिफात जितनी भी हैं उनको निकाले। मौलाना कासिम नानोतवी रहमतुल्लाह अलैह बानी देवबंद, उनका मुनाजरा हुआ उस वक्त के ये जो थे आर्या समाज के बहुत बड़े थे, शायद पंडित दयानंद नाम था उसका, वो बहुत फितना उठाया था आर्या समाज, तो उनका इन्हें उनको मुनाजरा है डिबेट करना। अब पहुंच गए, अब खाना लाया गया, कराया गया, बहुत खाना मेहमान को तो लाते हैं ज्यादा, पंडित जी सारा खा गए। पंडित जी, अब वहां एक हजरत का एक चाहने वाला था, उसने कहा जो मैंने मजाकन कहा, भाई अगर फिल्म में मुकाबला हुआ तो हमारे हजरत तो जीत जाएंगे, लेकिन अगर खाने में मुकाबला तो कुछ। तो हजरत जो थे उनको ये बात कश्यप से मालूम हो गई, मौलाना नादों की रहमतुल्लाह अलैह, तो उन्होंने उस शख्स को बुलाया, अपना ही खास बुलाया, आपने ऐसे कहा उन्होंने कहा बेवकूफ, खाना खाने में मुकाबला ये क्या कोई चीज है? ये तो हैवानों का सिफत है, अगर इसमें मुकाबला करना है इधर से पंडित जी को रखो, इधर से हाथी को रखो, हम देखते हैं हाथी ज्यादा खाता है, ये ज्यादा खाता है, मुकाबला तो उस चीज में होगा जो बराबर बराबर की है। तो ये जो सिफत है ये, अब आप ऐसा करो 6 महीने इसको भी बंद रखो एक कमरे में, खाना ना दो, और मुझे भी एक कमरे में 6 महीने रखो, खाना ना दो, फिर देखो 6 महीने के बाद कौन क्या होता है, कौन जिंदा निकलता है, समझ गए? यानी और फिर फरमाते थे हजरत कि अब मेरा हाल ऐसा हुआ है, मौलाना कासिम नानोतवी रहमतुल्लाह अलैह फरमाया करते थे कि अब मेरा हाल ऐसा हो गया है कि खाने की जरूरत नहीं रही, सिर्फ इसलिए खाता हूं कि सुन्नत, यानी इतने फरिश्ता सिफत हो चुके थे, इतने फरिश्ता सिफत हो चुके ये नामुमकिन नहीं है, ये मुमकिन है। लेकिन मतलब मेरा समझने में समझाने का ये मतलब है, ये खाना पीना छोड़ दो, वो खूब खाओ, लेकिन वो मतलब नहीं है। मेरा कहने का मतलब ये है कि हमें रमजान का मकसद है असली समझना, इस रमजान का मकसद है असली समझना कि यहाँ कहा जाता है कम सो जा, क्यों? फिर रिश्तों से मुनासिब है, खुद नहीं सोते कि देख कम खा, फिर रिश्तों से मुनासिब, ठीक। और इसी तरह से जो इखलाक रजीला अंदर है, क्या है इखलाक रजीला अंदर है, हजरत अबू ज़र ग़फ़ारी रज़ी अल्लाह ताला अन्हु एक दिन देखा, मारूर थे रज़ी अल्लाह ताला अन्हु, तो देखा अपने गुलाम के साथ थे, चल रहे थे, कान अलैहि हुल्लतुन व कान अलैहि हुल्लतुन, यानी जैसा जुब्बा हजरत अबू ज़र को था वैसे उसी गुलाम को, जैसे सवारी उसको। तो आज मारू ने कहा, भाई अबू ज़र क्या मामला है? कहा मैं आपको सुनाता हूं कि एक दिन मैंने अपने गुलाम को बुरा कहा, कहा था ए हबशी के बेटे या इब्नुल सौदा, यानी काले के बेटे, कुछ इस तरह से उसको। तो हजूर अकदर सल्लल्लाहु अलैहि वसल्लम ने सुना तो बुलाया, अबू ज़र तुमने ऐसे कहा, इन्नका इमराउन की जाहिलिया, तुम ऐसे शख्स हो जिसमें जाहिलियत मौजूद, इन्नका इमराउन की जाहिलिया, बुखारी में हदीस मौजूद है। अबू ज़र ग़फ़ारी यानी अकाबिर सहाबा में से है कि नहीं, अकाबिर, और अदना कोई सहाबी हो, अदना कोई सहाबी हो उसके खाक तक बड़ा से बड़ा वली नहीं पहुंच सकता। दुनिया में जितने बाद में जितने बड़े बड़े अवलिया आए हों, अदना सहाबी के खाक को नहीं पहुंच सकते। सहाबी का ये दर्जा होता है अदना सहाबी, और बड़े जो अकाबिर सहाबी हो, और अकाबिर सहाबी में से और हजूर सल्लल्लाहु अलैहि वसल्लम अब उनको ये खता फरमा रहे हैं, देखो ये चीज जाहिलियत की, यानी कमाल ए ईमान के साथ भी कभी कभी ये चीजें मौजूद हो सकती हैं, जो क्या है काबिले इस्लाह है। और हजरत अबू ज़र इस पर बड़े हैरान हुए, मुझे कहा जा रहा है कि आपके अंदर से अबू ज़र तो खास खास सहाबा में से, तो इस सदी से बहुत से सबक जो उलमाए किराम ने इससे जो आज निकाले हैं, और वह देखें कि जो को कामिल आदमी को भी शेख की जरूरत पड़ती है। अबू ज़र भी अपनी जो अंदर कमजोरी है पहचान नहीं सके, अपने अंदर जो कमजोरी है उसको पहचान नहीं सके। या अबू ज़र अंत अय्यर तो हो भी उम्मी, ये अबू ज़र क्या तूने उसको मां की आर दिलाई, इन का इमरान फी का जाहिलिया, तुम ऐसे शक हो जिसमें जाहिलियत मौजूद। ने कमाल ईमान के साथ और कामिल लीन को भी जरूरत पड़ती है, अपने अय्यूब उनको भी पता नहीं चल, अब वक्त आजकल मुख्तसर ही होता है, तो मुख्तसर ही अगर बात समझ में आ जाए कि ये रमजान का महीना सिफत हैवानियत से निकलने के लिए और मलकूती सिफत और अल्लाह ताला की उनके मोमिन को असल में कहा गया तखलकु बि अखलाकिल्लाह, तखलकु اب ملکوتی صفتوں سے بھی اوپر آ جاؤ. مومن کو یہ خطاب ہے نبی کریم صلی اللہ علیہ وسلم کی حدیث ہے یہ کہ آپ فرشتوں کی صفت سے بھی اوپر ہو جاؤ. تخلق بھی اخلاق اللہ, ایک تو آ گئی حیوان کی صفت, ایک آ گئی فرشتوں کی صفت, اور اس پر ہے صفت الہیہ, اس کا پرتو اپنے اندر پیدا کر لو. تخلق بھی اخلاق اللہ. تو اس لیے ضرورت ہم لوگوں کو ہے کہ ہم سنجیدگی سے, آرام سے, بغیر پریشانی کے, لیکن سنسیئرٹی کے ساتھ, اخلاص کے ساتھ ان باتوں پر غور کریں, اپنے اوپر غور کریں اور اوقات کو ضائع نہ کریں. اور اس مہینے میں جہاں تک چلے تلاوت کلام پاک افضل عبادت ہے. تلاوت کلام پاک افضل عبادت ہے اس مہینے میں, اور عظمت کے ساتھ تلاوت کرتا رہے گا, تلاوت کرتا رہے گا تو یہ اس کا نور, اس کا نور اس میں جذب ہوتا رہے گا. ابھی اگر محسوس نہ ہوگا, انشاءاللہ اخلاص ہوگا تو یہ کچھ ضرور بالضرور یہ محسوس ہوگا. اللہ تعالیٰ قبول کرے, اللہ تعالیٰ آپ لوگوں کو بھی علم قرآن حقیقی نصیب فرمائے, مجھے بھی نصیب فرمائے. اللہ تعالیٰ ہمیں ان بندوں میں سے کرے جن کو اللہ تعالیٰ اپنے خاص عنایات, اکرامات اور اللہ خاص علوم سے, اللہ تعالیٰ معرفت سے نوازتے ہیں. اللہ تعالیٰ ہمیں بھی ان میں سے کرے. اللہ تعالیٰ ہمیں قرآن سمجھنے کی, قرآن پڑھنے کی, قرآن پر عمل کرنے کی اللہ تعالیٰ توفیق عطا کرے اس رمضان کے مہینے اور باقی ماندہ زندگی کے ہر لمحے کی. اللہ حفاظت اور قدر کرنے کی توفیق عطا کرے. اللہ ہمیں اپنی عافیت میں رکھے, اپنی حفاظت میں رکھے, اور ہماری جملہ حاجات کو اپنے فضل و کرم سے پورا کرے. واخر دعوانا ان الحمد للہ. السلام علیکم.